नमस्कार। विभिन्न विषय र सन्दर्भमा कुराकानी गरिने दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादबाट म प्रवीण पोखरेल। आज नेपाली महिलाहरू परम्परागत हरितालिका पर्व तीज मनाउँदैछन्। यस अवसरमा सम्पूर्ण महिलाहरूलाई तीजको अवसरमा हामी शुभकामना पनि व्यक्त गर्दछौं। हिमालयकी पुत्री पार्वतीले महादेवपति पाउनका लागि कठोर व्रत गरी आफ्नो कामना पूरा गरेको धार्मिक कथन अनुसार यो पर्व मनाउँदै आएको मानिन्छ। हरितालिका पर्वमा पानी समेत नखाई विवाहित महिलाहरू शिवको पूजा आराधना गर्दै आफ्ना पतिको दीर्घायु सुस्वास्थ्यको कामना गरी व्रत बस्दछन् भने अविवाहित महिलाहरू सुयोग्य तथा आदर्श पति प्राप्त गर्ने कामनाका साथ व्रत बस्ने गर्दछन्। यो सँगै तीज पर्वलाई सांगीतिक पर्वका रूपमा समेत लिइन्छ। महिलाहरूले आफ्नो भावना गीत मार्फत अभिव्यक्त गर्ने परम्परा रहिआएको पाइन्छ। यसरी आफ्ना भावनाहरू गीत मार्फत अभिव्यक्ति गर्ने परम्परा अभिव्यक्त गर्ने परम्परा परम्परादेखि नै चलिआएको हो र यो अहिले पनि जारी नै छ। परम्परागत हरितालिका तीज पर्व पछिल्लो समय व्यापक बन्दै गए पनि यसको मान्यता र मनाउने तरिकामा पनि विस्तारै समय अनुसार परिमार्जित हुँदै गएको पाइन्छ। आज हामी परम्परागत पर्व तीज यसको सामाजिक सांस्कृतिक महत्व लगायतमा केन्द्रित रहेर दुईजना विद्वान महिलाहरूसँग कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ नेपाल संस्कृत विश्वविद्यालयकी सह प्राध्यापक डाक्टर प्रेमबदा काफले र नेपाल पञ्चाङ्ग निर्णायक समितिको सदस्य समेत रहनुभएकी तनुजा दाहालसँग हामी कुराकानी गर्छौं। उहाँहरू दुवैजना टेलिफोन सम्पर्कमा हुनुहुन्छ। यहाँहरू दुवैजनालाई कार्यक्रममा स्वागत छ अनि तीजको शुभकामना पनि। हजुर, अब प्रियमदाज्यूसँग म आए, अब आज तीज मनाउँदैछन्, अब भनौँ न 15-20 दिन अघिदेखि नै महिलाहरू यो पर्व यो शुरू भएको पाइन्छ आजकल, र अब आजको दिन त मुख्य दिन भइ नै हाल्यो। तीज पर्वलाई कसरी लिन सकिन्छ, कसरी लिइन्छ, यसको महत्व बताइदिनुहोस् न।
अब तीज भनेको तृतीयालाई तीज भनिन्छ होइन, यो भाद्र शुक्ल तृतीया भएको कारणले गर्दाखेरि यसको नाम तीज हुन गएको। यसलाई चाहिँ एउटा शिव पार्वतीसँग जोडेर मनाउने गरिन्छ भन्ने कुरा त सर्वविदित छ, सबैले थाहा भएकै कुरा हो होइन। अब कसरी लिने भन्ने कुरा चाहिँ यो दाम्पत्य सुखको निमित्त होइन, दाम्पत्य प्रेमको निमित्त, एउटा अटल दाम्पत्य सौभाग्यको निमित्त यो महिलाहरूले लिने गर्छन्। तर अब शास्त्रको अध्ययन गर्दाखेरि यो पुरुषहरूले पनि लिन सकिने देखिन्छ मेरो दृष्टिकोणमा, किनभनेदेखि असल पति प्राप्त गर्न पार्वतीले लिएकी थिइन् भन्ने अनुसरण गर्दाखेरि महिलाहरूले लिएका हुन्, तर असल पत्नी प्राप्त गर्नको निमित्त पनि पुरुषहरूले व्रत गर्नुपर्छ, अन्यथा असल पत्नी पाइँदैन, पतिव्रता पाइँदैन भन्ने कुरा पनि शास्त्रमा उल्लेख गरिएको छ। जस्तो कि स्कन्द पुराणमा के भनिएको छ भने, गृहे गृहे न किं नार्यो रूप लावण्य गर्भितः परम विश्वेश भक्त्यैव लभ्यते स्त्री पतिव्रता भनेर भनिएको छ। गृहे गृहे घर घरमा होइन, गृहे गृहे न किं नार्यो रूप लावण्य गर्भिता, घर घरमा रूप आफ्नो लावण्यमा गर्व गर्ने स्त्रीहरू छैनन् र पत्नीहरू छैनन् र छन् अवश्य पनि, परम तर विश्वेश भक्तै वा विश्वेश्वर महादेवजीको भक्ति नगरिकन त लभ्यते स्त्री पतिव्रता, त्यो भक्तिबाट नै पतिव्रता पत्नी पाइन्छ, पतिभक्त आफूमा समर्पित आफूलाई प्रेम गर्ने सुयोग्य पत्नी प्राप्त गर्न सकिन्छ भनेर स्कन्द पुराणमा भनिएको कारणले गर्दाखेरि पुरुषहरूले पनि अब अहिले धेरै चाहिँ पुरुषहरू पनि हिंसामा परेको देखिन्छ होइन, महिलाबाट दुःख पाइराखेको पत्नी पीडित पुरुषहरूको पनि संख्या दिनानुदिन बढिरहेको अवस्थामा सुयोग्य पत्नी प्राप्त गर्नको निमित्त पुरुषहरूले पनि प्रयत्न गर्नुपर्ने, व्रत तपस्या गरेर आफूलाई एउटा सात्विक रूपमा उभ्याउनु पर्ने भन्ने कुरा चाहिँ अहिले वर्तमानमा यो कुरा एकदमै लागू हुन्छ जस्तो लाग्छ मलाई।
भनेपछि अब महिलाहरूका लागि मात्र, महिलाहरूले मात्र मनाउने यो तीज पर्व भन्ने एउटा मान्यता रहिआएको थियो, तर अब विशेष गरी भनौं न महिलाहरूले चाहिँ आफ्नो पतिको दीर्घायु सुस्वास्थ्यको कामना सँगै अविवाहित महिलाहरू चाहिँ सुयोग्य आदर्श पति प्राप्तिको लागि यो व्रत बस्छन् भन्ने एउटा मान्यतासँगै अब यो पर्व चाहिँ पुरूषहरूका लागि पनि पतिहरूका लागि पनि त्यतिकै सान्दर्भिक छ यहाँले भन्नुभयो होइन, त्यही होइन?
हजुर, र अलिकति म यहाँ के थप्न चाहन्छु भने त्यो पतिको आयु वृद्धिको निमित्त मात्रै नभएर आफ्नो अटल सौभाग्य, आफ्नो दाम्पत्य जीवनको अटल एउटा चाहिँ के भन्छ मेलमिला, जन्म जन्मान्तर सम्बन्ध पनि पति पत्नीको त्यही प्रेम जस्तो कि शिव पार्वतीको थियो त्यस्तै हाम्रो पनि दाम्पत्य जीवन त्यति नै सुखमय, त्यति नै प्रेममय होस् भनेर कामना गर्ने हो। न पतिको एउटा दासी जस्तो भएर उसको चाहिँ दीर्घायु उसको सुखको निमित्त मात्रै कामना गरेको भन्ने होइन, किनभनेदेखि सबैभन्दा बढी मान्छेले आफूलाई नै महत्व दिइरह हुन्छ के भनिएको छ भनेदेखि उपनिषद्हरूमा पनि नवारे पतिः कामाय पतिः प्रियो भवति आत्मस्तु कामाय पतिः प्रियो भवति, पतिको लागि पति प्यारो हुने होइन आफ्नो लागि पति प्यारो हुने हो। नवारे पतिः कामाय पतिः प्रियो भवति आत्मनस्तु कामाय पतिः प्रियो भवति, नवारे पुत्रस्य कामाय पुत्रः प्रियो भवति आत्मनस्तु कामाय पुत्रः प्रियो भवति, नवारे पशूनां कामाय पशवः प्रिया भवन्ति आत्मनस्तु कामाय पशवः प्रिया भवन्ति, आत्मा वारे द्रष्टव्य श्रोतव्य निदिध्यासितव्य, आफ्नो लागि नै छोराछोरी प्यारा हुने, पति प्यारो हुने, धन सम्पत्ति प्यारो हुने भावनाले आफू के हो आत्मज्ञानपट्टि फर्किनुपर्छ, आफूलाई चाहिँ चिन्तन गर्नुपर्छ, मनन गर्नुपर्छ, बुझ्नुपर्छ भनेर उपनिषद्मा भनेको कारणले गर्दा पतिको लागि गरे, पतिको लागि गर्नु भने कि आफ्नो पनि लागि गर्ने हो, पति खुसी प्रसन्न भयो आफू पनि खुसी प्रसन्न भइन्छ होइन, पतिको आयु वृद्धि भयो भने आफैलाई नै फाइदा छ, आफूलाई नै सुख सुविधा हुन्छ, आफ्नै चाहिँ सौभाग्य वृद्धि हुन्छ, आफूलाई दाम्पत्य सुख प्राप्त हुन्छ, प्रेम प्राप्त हुन्छ भन्ने उद्देश्यले गरिने हो, यसरी
बुझ्नुपर्छ। हजुर तनुजाजी, अब अहिलेको यो सन्दर्भमा यो जुन परम्परागत तीज पर्व छ कति सान्दर्भिक देख्नुहुन्छ यहाँ अहिलेको समयमा?
सर्वप्रथम त म सम्पूर्ण श्रोताबृन्दहरूलाई यो हरितालिका तीजको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। अब हरितालिका तीज कतिको सान्दर्भिक छ भन्नुभयो होइन हजुरले?
हजुर,
हरितालिका, हरितालिका यो एक त यो नक्षत्र हस्ता नक्षत्रमा अनि भाद्र शुक्ल पक्षको तृतीया तिथिमा पर्ने भएकोले यो तृतीया तिथिलाई जया तिथि भनिन्छ, विजय प्रदान गर्ने तिथिको रूपमा लिइन्छ होइन, अनि हस्ता नक्षत्र शीघ्र सिद्धि प्राप्ति गर्ने शीघ्र प्रदायक नक्षत्र मानिन्छ, अनि यो दुइटै नक्षत्र अनि शुक्ल पक्षको अर्थ हो वृद्धि पक्ष, यो कुनै पनि शुभ कामको सुखको वृद्धि गराउने पक्ष भएकोले अनि पक्ष तिथि र नक्षत्र यिनै तिनैवटाको संयोगले शुभ मानिन्छ, कुनै पनि काम गर्दा सिद्धिदायक हुन्छ भने अब आज यो हरितालिका तीज जुन व्रत छ यो पार्वतीले शिव महादेव पति प्राप्त गर्नको लागि लिएको व्रत भनेर भनिन्छ, महादेव भनेको सबैभन्दा ठुला देवता उनको प्राप्ति गरेकी पार्वतीले हुनाले यो महिलाहरूको सबैभन्दा ठुलो प्राप्ति मान्नु पर्दछ यसलाई, र यो व्रतले सम्पूर्ण कुराको सिद्धि गर्दछ, महिलाहरूलाई मात्र होइन सम्पूर्ण मानव जातिलाई नै सिद्धि प्रदान गर्ने व्रतको रूपमा लिनुपर्दछ। अब महिलाले बढी लिने क्रान्ति गरेको हुनाले अब उनले परिवर्तन ल्याएकी हुनाले पार्वतीले अलि परिवर्तित भाव राखेर लिएको व्रत जस्तो बुझिन्छ यो, अनि यसले परिवर्तनलाई पनि साक्षात्कार गरेको छ यो व्रतले, र नारीलाई मात्र होइन सम्पूर्ण सबै मानिसहरूलाई नै यसको फल प्राप्ति हुन्छ, शुभ फल प्राप्ति हुन्छ यो व्रतले, सबैलाई नै सुख प्रदान गर्दछ भन्ने लाग्दछ मलाई।
हजुर, अब प्रेम बदाज्यू व्यवहारिक पाटोमा जाउँ, अब परम्परागत मान्यता छँदैछ तीजको, धार्मिक मान्यता छँदैछ, अब व्यावहारिक पाटोबाट हेर्दा चाहिँ यसलाई कसरी लिन सकिन्छ? जुन खालको महिला सशक्तिकरणको एउटा पक्ष छँदैछ होइन, महिलाहरूलाई अब यो तीज पर्वमा अब सरकारले विदा पनि दिएको छ, सँगै अब पछिल्लो समय महिला सशक्तिकरणमा भनौँ न ठूलो प्रगति पनि भएको छ, सामाजिक भनौँ न व्यावहारिक पाटोबाट हेर्दा चाहिँ तीज पर्वलाई कसरी हेर्न सकिन्छ?
अब महिला सशक्तिकरण भनेको मेरो दृष्टिकोणमा महिला स्वतन्त्रता अथवा महिला सशक्तिकरण भन्ने कुरा परापूर्व कालमा पनि थियो, तर बीचको जुन एउटा अशिक्षा र अन्धकारको युग हो त्यो युगमा महिलाहरू महिलाबाटै पनि पीडित भए होइन, पुरुषहरूबाट पनि पीडित भए, अहिले पनि महिला हिंसाका कुराहरू बढी नै रहेछन्। त्यस कारणले गर्दाखेरि अब व्यावहारिक रूपले पनि हामीले एउटा के हुन्छ भनेदेखि प्रार्थना गर्ने कुराहरू हुन्छ, त्यो प्रार्थनाको महत्त्व कस्तो हुन्छ भनेदेखि हामी सबै अर्थमा जस्तो कि अब पति पत्नी एक अर्कालाई लङ्घन नगरिकन स्वर्गेपि दुर्लभम हेतद अनुराग परस्परम रक्तम एकम विरक्तन्तु तस्मात् कष्ट तरन्नु किम, एउटा चाहिँ एउटा प्रति अनुराग अनुरक्त हुने, अर्को विरक्त हुने भयो भने त्यो असाध्यै पीडादायक हुन्छ, दुवै एकअर्कासँग अनुरक्त हुनुपर्छ, त्यही चाहिँ स्वर्ग हो भन्ने जुन शास्त्रीय मान्यता छ त्यो मान्यता अहिले मनन गर्नुपर्ने, जस्तो पुरुषहरूले पनि त्यो मनन गर्नुपर्ने, अब महिलाहरूले पनि मनन गर्नुपर्ने, यो ज्ञान अभिवृद्धि गर्नुपर्ने, जस्तो महिला सशक्तिकरणमा महिलाहरूको विचार ज्ञान उनीहरूको क्षमता त्यो चाहिँ अभिवृद्धि हुनुपर्छ भन्ने मेरो मान्यता हो। जस्तो कि अब महिलाहरूलाई दुई प्रकारले हाम्रो शास्त्रले विभाजन गरेको छ, एउटा स्त्री प्रज्ञा एउटा चाहिँ ब्रह्मवादिनी भनेर भनेको छ होइन। स्त्री प्रज्ञा भनेको चाहिँ अब राम्रो लाउने खाने गर्दा मात्रै सन्तुष्ट भइहाल्ने, गरगहना झकी झकाउ होइन, राम्रा लुगा पतिको प्रेम पाएपछि खुसी हुने। ब्रह्मवादिनी भनेको अध्ययनशील, त्यो विशिष्ट ब्रह्मज्ञान सम्बन्धको पनि इच्छा राख्ने खालका महिलाहरू भनेर भनेको छ। याज्ञवल्क्यस्य द्विभार्य बभूवतुः कात्यायनी मैत्रेयी च भनेर भनेको छ, कात्यायनी स्त्री प्रज्ञैव मैत्रेयी तु ब्रह्मवादिनी भनेर भनिएको छ। त्यस कारण याज्ञवल्क्यले आफ्नो चाहिँ धन सम्पत्ति विभाजन गर्ने क्रममा कात्यायनी त्यो भौतिक धन सम्पत्तिले मात्रै प्रसन्न भएको, तर मैत्रेयीले चाहिँ उनको ब्रह्मज्ञान सम्बन्धी जुन चाहिँ ऐश्वर्य हो त्यो उसको पनि चाहना गरेको कुराहरू पनि हाम्रो शास्त्रहरूमा वर्णन गरिन्छ। त्यसले गर्दाखेरि महिला सशक्तिकरण भनेको त हामी शारीरिक रूपमा, मानसिक रूपमा, आत्मिक रूपमा र आध्यात्मिक रूपमा पनि स्वस्थ प्रसन्न सक्षम हुनुपर्छ भन्ने एउटा मान्यता हो। हाम्रो उठ्नको निमित्त मानव जीवन हो, सबैभन्दा विशिष्ट प्राणी भएको कारणले गर्दा हामीहरू वैचारिक रूपले उठ्नुपर्छ, शैक्षिक रूपले उठ्नुपर्छ, हामीहरू आध्यात्मिक रूपले उठ्नुपर्छ, आर्थिक रूपले उठ्नुपर्छ, त्यो चाहिँ सशक्तिकरण हो। तामझाम गर्ने होइन, बाहिर देखावा बोक्रामा धेरै चाहिँ आफ्नो सबै थोक खर्च गर्ने होइन, भित्री रूपमा चाहिँ हामी हार्दिक रूपमा कति प्रसन्न भइरहेछौँ। जस्तो कि अब अहिले दर खानेकै कुराहरू गर्ने हो भनेदेखि हामी दर कस्तो खाइरहेछौँ, हाम्रो उत्पादन कस्तो भइरहेछ, हाम्रो कृषिसँग सम्बन्धित कुरा हो, त्यहाँसम्म महिलाहरूको जनचेतना पुगेछ कि छैन, चेतनशील छन् कि छैनन्, आफ्नो स्वास्थ्य रक्षाको दृष्टिकोण राखेर खान्छन् कि छैनन्। हाम्रो आयुर्वेदले के भन्छ भनेदेखि नलोभान् नाप्यविज्ञानादाहार मुपयोजयेत परीक्ष हितमस्नीयात देहो ह्याहार सम्भव भनेर भनेको छ। आहार हामीले लोभले गर्दा खानु हुँदैन होइन, त्यसै गरेर अज्ञानले खानु हुँदैन कि त्यो के तत्त्व हो, केले बनेको हो र त्यसले हामीलाई कस्तो प्रभाव पार्छ भन्ने कुरा जानेर मात्रै खानुपर्छ। त्यो आहारमा नै, किनभने आहारमा नै हाम्रो शरीर टिकेको छ भन्ने कुराहरू आयुर्वेदमा पनि गरिएको छ। त्यस कारण दरदेखि लिएर महिला सशक्तिकरण भनेको त त्यो हामीले उत्कृष्ट भोजन गर्नु पर्यो नि। हिजोका महिला दिदीबहिनीहरूले जुन कुराहरू खाइरहनु भएको थियो, एउटा जैविक रूपमा उत्पादित स्वास्थ्यकर प्राकृतिक कुराहरू खाइरहनु भएको थियो, अहिले त्यो खाद्य पदार्थहरू छैन। जति बाहिर चाहिँ तामझाम देखिए तापनि भित्री रूपमा अस्वस्थकर विषाक्त अखाद्य भोजनहरू गरिराखेको देखिएको छ। त्यसले गर्दाखेरि महिला तथा पुरुष चाहिँ पनि चेतना स्तर चाहिँ अब खाद्य पदार्थमा पनि लिएर कमजोर भइरहेछ। जस्तो कि एउटा वनस्पतिहरूको कुराहरू हामीलाई चाहिँ जस्तो व्रत गर्नेहरूको निमित्त अब पानी पनि नपिएर व्रत गर्ने पनि यो तीज चाडलाई मानिन्छ। एउटा त आफ्नो चाहिँ के भन्छ संकल्पको कुराहरू हो होइन, हामी कति संकल्प गर्छौँ, मनले कति चाहना गर्छ त्यो अनुसार हाम्रो शक्ति आउने कुराहरू छ होइन। जहाँ पार्वती बसेर तपस्या गरेकी थिइन् त्यो वन जङ्गलमा जुन प्राणवायु सशक्त थियो होइन, अक्सिजनहरू प्रशस्त थियो, त्यस्तो ठाउँमा हामीलाई जस्तो हावा खाने भन्छ नि त्यो अक्सिजन पान गर्ने त्यो जुन अहिले पनि प्राणायामले हामीलाई चाहिँ स्वस्थ बनाउँछ भनेको अर्थ त्यो हो। त्यस्तो वातावरणमा चाहिँ हामीलाई भोजनको पनि खासै आवश्यकता पर्दैन, पानी नपिउँदा पनि फरक पर्दैन। तर अब काठमाडौँ जस्तो ठाउँमा होइन जहाँ चाहिँ बोट बिरुवाहरू कम छन् त्यहाँ हामीले बोट बिरुवा लगाउनु पर्यो भन्ने पनि महिलाहरूले अब चेतना ल्याउनु पर्ने हुन्छ। जस्तो यो तिजकै उपलक्ष्यमा म के भन्न चाहन्छु भनेदेखि एउटा सानो गीत पुरानो चाहिँ हजुरआमाहरूले गाउनुहुन्थ्यो होइन, दिलाइरा मुनिको दुई पाते तुलसा मठैमा लगेर सारम्बरीलाई मठैमा गएर जल पानी खाएर स्वर्ग जाने बाटो गरम्बरीलाई भनेर गीत गाउनुहुन्थ्यो होइन। तुलसी रोप्ने सन्देश पनि यो तिजले दिएको छ। त्यस्तै वनस्पतिहरू रोप्ने, बोट बिरुवाहरू रोप्ने, खाली ठाउँ जहाँ जहाँ छन् त्यहाँ बोट बिरुवा रोप्ने, गमलाहरूमा रोप्ने, अहिले कौशी खेतीको पनि एउटा लहर आइराखेको छ होइन, त्यो कुरालाई अभिवृद्धि गर्ने हाम्रो आवश्यकता, हाम्रो चाहिँ एउटा राज्यको आर्थिक उसलाई पनि टेवा पुर्याउँछ यो कुराहरूले, हामी आत्मनिर्भर हुन्छौँ, हामी स्वस्थकर खान सक्छौँ होइन, ताजा खान सक्छौँ, यो कुराहरू पनि हाम्रो तिजले चाहिँ सन्देश दिइराखेको छ कतै न कतै भन्ने कुरा हामीले बुझिन्छ। एउटा आयुर्वेदीय वनस्पतिहरू होइन, औषधीय वनस्पतिका साथै हाम्रो धार्मिक वनस्पतिहरू पनि, तिजको पूजा गर्नको निमित्त हामीलाई पञ्चपल्लव चाहिन्छ, मौसमी फुल फलहरू चाहिन्छ, त्यो कुराहरू हामीले आफ्नै बगैँचामा आफ्नै बारीमा गाउँघरमा गर्न सकिन्छ भने सहरमा पनि कौशी कौशीमा गर्न सकिन्छ भन्ने कुराहरू हामीले गर्नु पर्यो, त्यसको जगेर्ना गर्नु पर्यो। अब पर्सि पञ्चमी आउँदैछ, दतिवन खोज्न हामी कहाँ जाने, मेरो त गमलामै छ होइन, त्यसकारण त्यसरी चाहिँ हामी गर्न सक्छौँ भन्ने कुरा पनि हामी महिलाहरूले चाहिँ अबको महिलाहरूले, चेतनशील महिलाहरूले, दतिवनले हामीलाई जुन स्वास्थ्य दिन्छ होइन, त्यो कुराहरू दाँतलाई जुन बलियो बनाउँछ, त्यो कुराहरू हामीले बुझ्नु पर्यो कि के कुराले हामीलाई कस्तो प्रभाव पार्छ भन्ने कुरा बुझ्नु पर्यो, यो नै महिला सशक्तिकरण हो भन्ने लाग्छ मलाई।
तनुजाज्यू हजुर, अब यसरी तीज पर्व मनाइरहँदा यो पछिल्लो समय चाहिँ अलि यसले व्यापकता पनि पाएको छ, अब विभिन्न समुदाय धर्म धर्मावलम्बीहरू सबैले यो पर्व चाहिँ मनाउने गरेको पाइन्छ, अब विदेशमा लाखौंको संख्यामा नेपालीहरू छन् त्यहाँ पनि यो तीज पर्व मनाएको पाइन्छ र त्यसले चाहिँ त्यो देशमा रहेका अन्य समुदायलाई पनि आकर्षित गरेको हामी पाउन सक्छौं। पछिल्लो समय यो तीजको व्यापकतालाई लिएर यहाँ के भन्नुहुन्छ, कसरी यो व्यापक भयो तीज र यो व्यापकताले पार्ने जुन खालको एउटा भनौं न फाइदा चाहिँ कस्तो हुन्छ?
धर्म संस्कृति भनेको समाजलाई एउटा त्यस नियममा संस्कृतिमा सम्मान गर्नुपर्छ भन्ने प्रविधिमा ल्याउने एउटा विधिलाई चाहिँ संस्कृति भनिन्छ होइन। संस्कृति धर्म र संस्कृतिको उसमा रहेर धर्म र संस्कृतिलाई सम्मान गरेर कोही पनि अगाडि बढ्यो भनेदेखि त्यसले सकारात्मक प्रभाव मात्रै प्रदान गर्दछ। त्यस कारण हाम्रो तीज पनि हाम्रो त्यो हाम्रो हिन्दू संस्कृतिहरू प्राय जस्तो चाहिँ प्राय होइन सबै संस्कृतिहरू चाहिँ समाजमा रहेका मानिसहरूलाई सम्मान भाव अभिव्यक्ति गर्ने प्रविधिका रूपमा अभिव्यक्त भएको देखिन्छ। यो संस्कृतिले सम्मान नै प्रकट गरेको छ। त्यसकारण हाम्रो पनि चेलीबेटीहरूलाई दिदी बहिनीहरूलाई सम्मान गर्ने होइन उनीहरूको स्वतन्त्रताको सम्मान भनौँ न नारीको स्वतन्त्रता र सम्मानलाई झल्काउने पर्व तीज भएको हुनाले यसलाई नारीको सम्मान त यत्र पूज्यन्ते नारीसु रमन्ते तत्र देवता भन्छ नि, जसले नारीको सम्मान गर्छ त्यहाँ नि देवता पनि खुसी हुन्छन्। महादेव हुनुको अर्थ पनि महादेवले पार्वतीलाई अत्यन्त सम्मान गरेको, अत्यन्त प्रेम गरेका कारणले महादेव हुनुभएको सबैभन्दा ठुला देवता हुनुभएको हो भन्ने मान्यता छ। त्यसैले नारीको सम्मान अथवा नारी प्रतिको प्रेम यो संस्कृतिले यो पर्वले दिने भएकोले यसलाई सबैले माया गर्नुभएको र देश विदेशमा पनि सम्पूर्णले यसलाई प्रेम गरेर अत्यधिक रूपमा यो मौलाउँदै गएको यो पर्वले धेरै समय पनि लिइराखेको छ होइन। यस्तो हुनुमा चाहिँ यसमा बढी चाहिँ नारीको सम्मान भएको कारणले गर्दाखेरि यस्तो भएको हुनुपर्छ, यो बढी फस्टाएको मौलाएको विकास भएको हुनुपर्दछ भन्ने लाग्दछ।
हजुर प्रेममा दाज्यू, अब यो तीज पर्व जसरी व्यापक बन्दै गरेको छ, यसका भनौं न मनाउने परिपाटीहरू पनि परिवर्तन हुँदै गएका छन्। यसो हुँदै जाँदा यसले जुन खालको बोकेको जुन परम्परागत मूल्य र मान्यता छ, यसमा चाहिँ अलिकति ह्रास आउने हो कि के लाग्छ यहाँलाई?
अब त्यो आजभोलि यो संचार माध्यमहरू होइन सञ्जालहरू अनेक त्यो एउटा प्रसार गर्ने चिजले गर्दाखेरि यस्तो भइरहेको छ होइन। अब यसमा चाहिँ अलिकति प्रबुद्ध व्यक्तित्वहरूले आफ्नो आदर्श प्रस्तुत गर्नेपट्टि पनि ध्यान दिन आवश्यक छ। अब एउटा कुरा के हुन्छ भनेदेखि, समाजमा जस्ता पनि व्यक्तिहरू हुन्छन्, हामीले केलाई आदर्श मान्ने भन्ने कुरा हामीमा निर्भर गर्छ होइन। जस्तो कि अब महिलाहरूलाई चाहिँ के भोरिन्छ भने घरेलु हिंसा पुरुषले गर्छ, पुरुष भनेको यति चाहिँ ऊ हो, यस्तो हो, उस्तो हो भन्ने कुराहरू चाहिँ सुनाइरहन्छ, पुरुषहरूलाई चाहिँ सिकाइँदैन केही पनि होइन। जस्तो कि अघि तनुजाजीले पनि भन्नुभयो कि महिला सम्मान हुन आवश्यक छ भन्ने कुराहरू शास्त्रमा गरिएको छ भनेर, पुरुषले महिलालाई कसरी व्यवहार गर्ने भन्ने कुरा पनि शास्त्रमा लेखिएको छ। सो भोजनाच्छादने पुष्प भूषणादेरि निज स्त्रियम आलापै सरसरी नित्यम तोषय ताम सपेन्न च भनेर भनिएको छ। यस्तो भोजनहरू राम्रो दिन प्रयत्न गर्ने होइन, घरमा जो जो महिलाहरू छन् उनीहरूलाई, खास गरी आफ्नो पत्नीलाई भोजन आच्छादने, घरमा आच्छादन भनेको जुन घरका सामग्रीहरू होइन, लगाउनेदेखि लिएर वस्त्रदेखि लिएर बिस्तरादेखि लिएर सम्पूर्ण सामग्रीहरू राम्रो दिन प्रयत्न गर्ने, र पुष्प भूषणादेखि फुलहरू गहनाहरूले पनि सजाउने, त्यो फुल गहनाहरू दिएर सम्मान गर्ने महिलाहरूलाई, र आलापै सरसरी नित्यम नित्य सरस वार्तालाप गरेर तोषयत सन्तुष्ट बनाउने, नसपेत कदाचन कहिल्यै पनि नसराप्ने, गाली नगर्ने, ठुल्ठुलो स्वरले नबोल्ने महिलाहरूलाई यसरी सम्मान गर्नुपर्छ भन्ने कुरा शास्त्रले पुरुषहरूलाई पनि निर्देशन गरेको छ। यो कुराहरू पुरुषहरूलाई पनि हामीले पढाउनु पर्यो, महिलाहरूलाई पनि पढाउनु पर्यो, ताकि यस्तो चाहिँ व्यवहार हो भन्ने कुराहरू हामीले देखाउनु पर्यो। त्यो आदर्श हाम्रो शिक्षा प्रणालीमा छैन होइन, त्यो कारणले गर्दाखेरि एउटा चाहिँ उपभोग्य वस्तु हुन् महिलाहरू, पुरुषहरू पनि उपभोग्य वस्तु नै हुन्, महिलाले त्यसरी नै लिनुपर्छ भन्ने यो खालको कुशिक्षा कुप्रचारले गर्दाखेरि जुन एउटा महिला पुरुषको आदर्श सम्बन्ध हो त्यसमा ह्रास आउँदै गएको जस्तो मलाई पनि लाग्छ। त्यो भौतिकवादी दृष्टिकोणले गर्दाखेरि पनि त्यस्तो भइरहेको छ होइन। त्यसलाई रोक्नको निमित्त हामीले अब यस्ता सञ्चार माध्यमहरू लगायत तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद छ, ताकि हामीले यी कुराहरू तपाईँहरूको यो रेडियो नेपालको माध्यमबाट हामीले सबैलाई सुनाउन पायौँ होइन। पत्नीहरूलाई सम्मान गर्ने कुरामा र एउटा बराबर भनेर भनिन्छ नि, बराबर कसरी भनिन्छ भनेदेखि अब प्राकृतिक रूपमा त महिला पुरुषमा विभेद छ नै, त्यसलाई हामीले सकारात्मक विभेदको रूपमा लिनुपर्छ होइन। तर व्यवहारमा महिलाको निमित्त अब स्त्रीको निमित्त पुरुष र पुरुषको निमित्त स्त्री, अथवा पतिको निमित्त पत्नी र पत्नीको निमित्त पति के हुन् भन्ने कुराहरू, प्रेयो मित्रम बन्धुता वा समग्र सर्वे कामा सेवधिर जीवितञ्च स्त्रीणां भर्ता धर्मदाराश्च पुंसाम इत्यन्यन्यं वत्सयोज्ञातमस्तु भनेर भनेको छ। प्रियो मित्रम, प्रिय मित्र, बन्धुता वा होइन बन्धुत्व, समग्र बन्धुत्व, सम्पूर्ण बन्धुत्व, आत्मीयता र सर्वे कामा सम्पूर्ण इच्छाहरू, सेवधिर धनको खजाना, जीवितम जीवन पनि, स्त्रीनाम भर्ता स्त्रीहरूको चाहिँ पति हो र धर्मदाराश्च पुंसाम पुरुषहरूको पनि धर्म पत्नीहरू हुन् भन्ने कुरा चाहिँ ज्ञातम हस्तु तिमीहरूलाई ज्ञात होस्, यो चाहिँ विवाह गर्दा वरवधूलाई भनिएको कुरा हो। यसरी पति पत्नीले एकअर्कालाई सम्पूर्ण जीवन, सम्पूर्ण सम्पत्ति, सम्पूर्ण चाहिँ अस्तित्व हो भन्ने कुरा बुझेर सम्मान गर्ने जुन परम्परा छ, जुन सिकाइएको छ शास्त्रले, त्यो कुरालाई नै अगाडि बढाउनको निमित्त यो तीजको व्रत हो होइन। जस्तो शिव पार्वतीले पनि त्यसरी नै एकअर्कालाई प्रेम गरेको, सम्मान गरेको। अब यहाँ कस्तो भने पति भनेको सर्वस्व हो, पत्नी भनेको चाहिँ एकदम दलित दासी, उनीहरूलाई राम्रो खाना पनि दिनु पर्दैन, एक छाक दर खाना मिठो खाना पनि माइत जानुपर्छ भन्ने खालको कुरा परम्परा, कुपरम्परा पनि हाम्रो नेपालमा चलेर आयो होइन। अब खास गरी
भनेपछि अब सहअस्तित्व भनौ न पति पत्नी र महिला पुरुष बीच सहअस्तित्वलाई स्वीकार गर्दै तीज पर्व मनाउने गरियो भने यो चाहिँ यसले चाहिँ परम्परा पनि बोक्छ र सामाजिक प्रभाव पनि राम्रो हुन्छ। यहाँको भनाई त्यही रह्यो। हस्, आजका लागि हामीसँग निर्धारित समय यति नै रह्यो। यो तीजको महत्वबारे प्रकाश हामीसँग पारिदिनु भयो, यसका लागि प्रिय वन्दना काफ्लेज्यू र तनुजा दाहालज्यूलाई दुवैजनालाई रेडियो नेपालको तर्फबाट धेरै धन्यवाद। हजुर, आजको अन्तर सम्वादमा हामीले आज महिला नेपाली महिलाहरूले मनाउँदै गरेको हरितालिका पर्व तीजको महत्व र यसको सामाजिक आर्थिक सांस्कृतिक प्रभाव लगायतका विभिन्न पाटोमा रहेर हामीले दुईजना व्यक्तित्वहरू नेपाल संस्कृत विश्वविद्यालयकी सहप्राध्यापक डाक्टर प्रियम्बदा काफ्ले र नेपाल पञ्चाङ्ग निर्णायक समितिकी सदस्य समेत रहनुभएकी नेपाल संस्कृत विश्वविद्यालयकी उपप्राध्यापक तनुजा दाहालसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै। प्राविधिक साथी पराग पोखरेललाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।